आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
एउटा बाटो फराकिलो छ, बालमसम्म पुग्ने, अर्को बाटो यस्तो पनि छ, ख्रिस्ट येशूसम्म पुग्ने। कहाँ जाने, कता जाने, निर्णय गर हो, कहाँ जाने, कता जाने, निर्णय गर हो, कहाँ सम्म जाने यात्री हो, मुक्तिको बाटो खोजेर।
येशूमा मात्र प्रवेश
सम्म जाने यात्री हो, मुक्ति को बाटो खोजेरा बनिएको छ। एउटा बाटो फराकिलो छ, बालमसम्म पुग्ने, अर्को बाटो यस्तो पनि छ, ख्रिस्ट येशूसम्म पुग्ने। कहाँ जाने कता जाने निर्णय गर हो, कहाँ जाने कता जाने निर्णय गर हो, कहाँ सम्म जाने यात्री हो, मुक्ति को बाटो खोजे।
श्रोता मित्र, आज पनि मेरो ख्रिष्टीय विवादन जयमसी नमस्ते साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, म आशा गर्दछु तपाईहरूले यो बाइबल अध्ययन कार्यक्रममा धेरै कुराहरू सिकिरहनु भएको छ र आत्मिक रूपमा लाभान्वित भइरहनु भएको छ। सुन्दर पत्रको लागि, एसएमएसको लागि अनि फोन कलको लागि धेरै धेरै धन्यवाद। आउने दिनहरूमा यसरी नै आफ्नो सुझावहरू हामीलाई दिइरहनुहुनेछ, यो हामी आशा गर्नेछौ। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी हेब्रू 9 अध्याय अनि पद 1-6 पदबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्नेछौ नयाँ पवित्र वासस्थान पुरानो वासस्थान भन्दा उक्तम छ। अमित्र, हाम्रो विषय प्रभु येशु ख्रिष्टको पुजारित्व हो, जो मल्किसेदेकको दर्जा बमोजिम रीति बमोजिमको पुजारी हुन्। यहाँ दुई सेविकैहरूको हाम्रो अगाडि पेश गरिएको छ, जुन एक आपसमा अति नै धेरै भिन्नता छ। लेवी सम्बन्धी सेवा, हारुनिक पुजारित्वको सेविकै यहाँ पृथ्वीको संसारिक पवित्र स्थानमा गरिन्दथ्यो। पृथ्वीको त्यो पवित्र स्थान केवल स्वर्गीयमा हुने पवित्र स्थानको छाया वा रूपक मात्र हो, जुनमा आज प्रभु येशू सेवा गरिरहनु भएको छ। स्वर्गीयमा हुने यो पवित्र वासस्थानले उक्तम आराधनाको लागि प्रबन्ध गर्दछ। धेरै मानिसहरू व्यवस्थालाई 10 आज्ञाहरूको सिद्धान्तबाट विचार गर्दछन्, तर हेब्रूको पुस्तक आराधनाको त्यसको स्थानको र त्यसको पुजारित्वको दृष्टिकोणबाट व्यवस्थातर्फ आउँछ। त्यस पहुँचले पापको प्रश्नलाई छिनोफानोमा जोड दिन्छ अनि लेखकले यो कुरा दर्शाउनेछ कि व्यवस्थाले कहिले पनि वास्तवमा पाप प्रश्नको छिनोफानो गरेन। हेब्रू 10 अध्यायको 4 पदमा लेखिएको छ, किनकि बहरहरू र बाख्राहरूको रगतले पापहरूलाई हरण गर्न असम्भव छ। आउनुहोस् हेब्रू 9 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, पहिलाको करारमा आराधनाका धर्मविधिहरू र पार्थिव पवित्र स्थान पनि थिए। हजुर, यहाँ पार्थिव पवित्र स्थान भनेको यो पृथ्वीमा स्थित पवित्र स्थान, जहाँ पुरानो नियममा व्यवस्था अनुसारका आराधना पूजा गरिन्थ्यो। भनिएको छ पहिलाको करारमा आराधनाका धर्मविधिहरू र पार्थिव पवित्र स्थान पनि थिए, अनि दुई पदमा भनिएको छ एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबल र भेटीका रोटीहरू थिए।
यसलाई पवित्र स्थान भनिन्थ्यो, किनकि एउटा निवासस्थान बनाइएको थियो, अर्थात पवित्र वासस्थान तयार भएको थियो। यो कुराको ध्यान देऊ कि हामीलाई पछाडि मन्दिरतिर लगेको छैन। यहाँ यो उदाहरणको लागि त्यहाँ कुनै हेरोदको मन्दिरको संकेत बनाइएको छैन। यद्यपि त्यस बेला तेस्रो मन्दिर यरुसलेममा अझै अस्तित्वमा खड़ा भए तापनि जब रूपक दिएको छ लेखक तिनीहरू सबैभन्दा अझ पर त्यो अति नै साधारण बनावटतिर जान्छन् जुन परमेश्वरले उजाड स्थानमा मूसालाई दिनुभयो। भनिएको छ एउटा वासस्थान तयार पारिएको थियो वा एउटा वासस्थान बनाइएको थियो अनि यसलाई यो संसारका चीजहरूबाट बनाइएको थियो। त्यो स्वर्गीयमा भएको पवित्र वासस्थानको नमूना ढाँचामा बनाइएको थियो, तर यो धेरै अलग बेग्ला बेग्लै तरिकामा निज कमसल थियो त्यो स्वर्गीयको पवित्र वासस्थानको दाँजोमा जुन हामी देख्नेछौ। अनि पद दुईको अन्तिम खण्डमा लेखिएको छ जसलाई पवित्र स्थान भनिन्थ्यो। खास पवित्र स्थान जुनलाई भेट हुने पाल पनि भनिदछ एक ठूलो सुनको बाकस थियो जुन 30 हात लामो 10 हात चौडा र 10 हात उचाइको थियो। त्यसलाई दुई विभागमा विभक्त गरिएको थियो। पहिलो चाहिँ पवित्र स्थान जुनमा त्यहाँ निश्चित प्रकारका सामान वा सामग्रीहरू राखेका थिए, अर्थात सामदान, टेबल, भेटीका रोटी राख्ने टेबल, अनि पछाडितिर सुनको वेदी थियो अर्थात धूपको वेदी जुनले प्रार्थनाको बताउँछ। कुनै पनि बलिदानहरू त्यहाँ बनाइँदैनथे वा चढाइँदैनथे। लेखेको छ एउटा पवित्र वासस्थान तयार भएको थियो जसको पहिलो कोठाभित्र सामदान, टेबल र भेटीका रोटीहरू थिए। यसलाई पवित्र वासस्थान भनिन्थ्यो। अनि 3-5 पदमा लेखिएको छ दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्थान भनिने कोठा थियो जसमा सुनको धुपौरो र सुनले मोहरेको करारको सन्दुक थियो। सन्दुकभित्र मन राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला पाटीहरू थिए। सन्दुकमाथि कृपा आसनमा छाया पारिराख्ने ईश्वरीय महिमाका करूबहरू थिए। तर ती कुराका विषयमा अहिले हामी विस्तारपूर्वक भन्न सक्दैनौ। महापवित्र स्थान जुन पवित्र स्थानबाट एक पर्दाद्वारा छुट्याइएको वा अलगाइएको थियो जुनमा खालि प्रधान पुजारी मात्र प्रवेश गर्थे। हजुर, त्यो पवित्र स्थानमा त्यहाँ दुई सामान वा सामग्रीहरू थिए। त्यहाँ सन्दुक थियो जुन बबुलको काठले बनेको थियो, त्यसको भित्र र बाहिर दुवैपट्टि सुनले मोहोडिएको थियो, र सन्दुकमाथि बहुमूल्य आभूषणले सुसञ्जित कृपा आसन राखिएको हुन्थ्यो, र कृपा आसनको दुवैपट्टि छेउछेउमा सुन पिटेर बनाइएको दुईवटा करूबहरू राखिएका हुन्थे, र ती करूबहरूले तल बाकस वा सन्दुक माथि हेरिरहेका हुन्थे। त्यहाँ नै खुन चढाइन्थ्यो वा छर्किन्दथ्यो, र त्यसले नै त्यसलाई कृपा आसन बनायो त्यस बेला, किनकि रगत नबकाइकन पापहरूको मोचन हुँदैन। 5:4 पहिलो खण्डमा लेखिएको छ जसमा सुनको धूपको वेदी थियो त्यो चाहिँ सुनको वेदी। यहाँ परिवर्तनको ध्यान दिनुहोस्। हामीलाई भनिएको छ कि सुनको वेदी पवित्र स्थानभित्र नभएर महापवित्र स्थानको कोठाभित्र छ। किन यसलाई भित्र सारिएको छ त? पवित्र स्थान र महापवित्र स्थान बीचको पर्दा मिश्री सुती कपडाले बनेको थियो, मिश्री सुती कपडाले बनेको थियो जुन पर्दामा करूबको नक्सा बुनिएका हुन्थे, र त्यसले प्रभु येशु ख्रीष्टको मानवता बताउँदथ्यो। जब उहाँ क्रूसमा मर्नुभयो उहाँले आफ्नो मानव जीवन दिनुभयो, र त्यस समयमा पर्दा दुई चिरामा च्यातियो। त्यसकारण दुई फाटो वा चिरामा च्यातिएको पर्दा हटाइएको छ जुनले यो परमेश्वर कहाँ जाने बाटो खुला भएको तथ्य सूचित गर्दछ, किनभने ख्रीष्टले त्यो बाटो बनाउनुभयो। योहान्ना 14:6 पदमा प्रभु येशु भन्नुहुन्छ कोही पनि पिताका मद्वारा बाहेक आउन सक्दैन। पर्दा दुई फाटोमा च्यातियो र आज हामी परमेश्वरको उपस्थितिमा आउन सक्छौ सिधै। तर सुनको धूपको वेदी वा सुनको वेदीलाई के भयो त? यसलाई महापवित्र स्थानभित्र सारिएको छ। हारून प्राचितको महान दिनमा खुनसँग कृपा आसनमा खुन छर्कनलाई र कोइलाहरूले भरेको धुपौरो र त्यसमा धूप बालेर महापवित्र स्थानभित्र प्रवेश गर्थ्यो। उसले वास्तवमा त्यसको सरुवा गरिरहेका थिए धूपको वेदीलाई भित्र लगेर। उसले वेदीबाट जलिरहेको कोइलाको धुपौरो र त्यसमा मीठो धूप बालेर महापवित्र स्थानमा लिएर जान्थे, तर फेरि उसले त्यसको वापस लिएर आउँथे। र उसले त्यही कुरा अर्को सालमा पनि गर्नु पर्दथ्यो। तर हामीसँग महान प्रधान पुजारी हुनुहुन्छ, जो हाम्रो महान अन्तर्विन्ती गर्नेवाला मध्यस्थ हुनुहुन्छ, जो हाम्रो लागि सुनको वेदी या अन्तर्विन्ती सधैँ गरिरहनु भएको छ, अनि उहाँका प्रार्थनाहरू सुनै भएका पनि छन्। त्यसकारण सुनको वेदी भित्री स्थानमा छ, तर उही समयमा त्यो बाहिरमा पनि थियो। तपाईँ र म उहाँका प्रार्थनाद्वारा आउन सक्छौं। त्यही नै पावलको तात्पर्य हो जब उनले भने रोमी 5:1-2 पदमा, यस कारण विश्वासद्वारा धर्मी ठरिएका हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ। उहाँद्वारा विश्वासको कारणले यस अनुग्रहभित्र हामीले प्रवेश पाएका छौं। साथै लेखकले सन्दुकमा भएका कुराहरूको पनि उल्लेख गर्छन्। यहाँ 4:5 बीच खण्डमा पढ्छौं, जसभित्र मन नभएको सुनको भाँडा, यसले ख्रीष्टको वर्तमान सेविकाको बताउँछ। उहाँले आफ्ना जनहरूलाई आत्मिक भोजन प्रबन्ध गर्नुहुन्छ, खुवाउनुहुन्छ, जुन परमेश्वरको वचन हो। उहाँ जीवनको रोटी हुनुहुन्छ। बाइबल परमेश्वरको रोटीको फ्याक्ट्री हो, कारखाना हो। यदि तपाईँ रोटीको चाहनुहुन्छ भने त्यहाँ नै तपाईँले त्यसको पाउनुहुनेछ। दोस्रो सन्दुकमा भएको कुरा देख्छौ, कोपिला लागेको हारूनको लौरो, कोपिला फक्रेको हारूनको लौरो, यसले चाहिँ ख्रीष्टको मृत्यु र पुनरुत्थानको बताउँछ। किनभने त्यो मृत लौरो थियो र जीवन त्यसमा आयो। अनि सन्दुकमा भएको तेस्रो कुरा देख्छौ, वाचाका अर्थात करारका पार्टीहरू, यसले चाहिँ यो तथ्यको बताउँछ कि प्रभु येशू ख्रीष्टले सम्पूर्ण व्यवस्थाको पूरा गर्नुभयो। अनि 5:5 अन्तिम खण्डमा लेखिएको छ, जसको विषयमा अहिले एक एक गरी बयान गर्न हामी सक्दैनौ। लेखक भन्छन् कि उससँग पवित्र वासस्थानको विषयमा छलफल गर्न समय छैन, किनभने उसले जोड दिइरहेको कुरा पुजारित्व र आराधनामाथि हो। लेखक यस कुरामा खास वास्ता गर्छन् कि वास्तविक आराधना के हो र कसरी हामीले आराधना गर्ने। अनि 6 लेखिएको छ, अब यी कुराहरूको प्रबन्ध गरिसकेपछि पुजारीहरू आफ्ना विधि र कर्तव्य पालन गर्दै निरन्तर बाहिरपट्टिको पवित्र स्थानभित्र प्रवेश गर्थे। लेखिएको छ, तब पुजारीहरू परमेश्वरको सेवाहरू पूरा गर्दै सधैँ पहिलो निवास वा पवित्र स्थानभित्र पस्थे। पुजारीहरू निरन्तर लगातार जान्थे, तिनीहरूले आफ्नो काम कर्तव्यको पूरा गरेनन्। यदि आज तिनीहरू गए, तिनीहरू फेरि भोलि पनि जानु पर्थ्यो र अर्को दिन यसरी लगातार गइरहनु पर्थ्यो। मलाई लाग्छ पुजारीको लागि यो धर्मविधि रीति संस्कारमा भएर सालौंदेखि निरन्तर जाने कुरा अति नै पटै लाग्दो हुनै पर्छ। एउटा कुराको पटक पटक दोहोर्याउने कामको तात्पर्य थियो, त्यो पर्याप्त थिएन, त्यो प्रचुर थिएन, काफी थिएन। यसको मतलब एकपल्टमा पूरा गर्न सकिँदैन थियो। तर हामी यो देख्न गइरहेका छौं, ख्रीष्ट एकपल्ट पवित्र स्थानमा जानुभयो, प्रवेश गर्नुभयो। उहाँको लागि खालि एकपल्ट जान आवश्यक थियो। परमेश्वरको सेवाहरू पूरा गर्दै यसरी अनुवाद गर्दा उक्तम होला, परमेश्वरको आराधना पूरा गर्दै। यो नै त्यो सबै कुराको अन्तिम लक्ष्य थियो कि परमेश्वरका जनहरूले उहाँलाई आराधना गर्न सकुन्। यसले वास्तविक आराधनाको बताइरहेको छ। खालि मण्डली सेवा मात्र होइन, जहाँ सेवाको नियम रीतिका पछ्याइँदछ। जब वास्तविक आराधना वा पूजाले स्थान लिन्छ, त्यो नै आराधनाले हामीलाई ख्रीष्टको उपस्थितिमा खिच्दछ, जहाँ हामी उहाँलाई प्रशंसा र तारिफ गर्न सक्छौ, बढी बढाउ गर्न सक्छौ, उचाल्न सक्छौ। आराधना अर्थात अंग्रेजीमा वर्शिप शब्द उही एंग्लो सेक्सन जड वर्थ वा योग्य शब्दबाट आउँदछ। पूजा गर्नु वा आराधना गर्नु कसैलाई केही कुरा दिनु हो जुनको तिनीहरू योग्य छन्। प्रभु येशु ख्रिष्ट हाम्रा स्तुति प्रशंसा र हाम्रा तारीफको प्राप्त गर्न योग्य हुनुहुन्छ। त्यो नै आराधना हो र त्यसबाट सेवाको पछ्याउँछ वा सेवा आउँछ। वास्तविक आराधना आराधनाले सधैँ सेवामा अगुवाई गर्दछ। उजाड स्थानमा उहाँको परीक्षाको बीचमा प्रभु येशूले शैतानलाई उत्तर दिनुभयो, मत्ती 4:10, किनकि यो लेखिएको छ, तैले आफ्ना परमेश्वर प्रभुलाई दण्डवत गर र उहाँकै मात्र सेवा गर। तपाईँले असल मानिसहरूलाई केही असल कामहरू गर्न विन्ती गर्नुपर्ने छैन यदि तिनीहरू ख्रिष्टको वास्तविक आराधनामा भाग लिइरहेका छन् भने, किनभने वास्तविक आराधना वा पूजाले सेवामा डोर्याउँछ अनि त्यस्तो आराधना केवल ख्रिष्टद्वारा मात्र सम्भव छ। पवित्र निवासस्थान पवित्र वासस्थानको धार्मिक विधि रीति संस्कारले कहिले पनि मानिसलाई परमेश्वरको उपस्थितिमा ल्याएन। प्रधान पुजारी एक्लै मात्र महापवित्र स्थानमा जान्थे। भनिएको छ, अब यी कुराहरूको प्रबन्ध गरिसकेपछि पुजारीहरू आफ्ना विधि र कर्तव्य पालन गर्दै निरन्तर बाहिरपट्टिको पवित्र स्थानभित्र प्रवेश गर्थे अनि सातपद, तर भित्रपट्टिको कोठामा भने प्रधान पुजारी मात्रै एक्लैले वर्षमा एकचोटि जान्छन्। सो पनि रगत नलगी होइन, त्यो रगत उनले आफ्नो निम्ति र मानिसहरूको पापको निम्ति चढाउँछन्। मित्र, अर्को दिनमा हामी यही विषयलाई अर्थात् नयाँ वासस्थान पुरानो वासस्थान भन्दा उक्तम छ भन्ने विषयबाट हिब्रू 8:7-10 अध्ययन गर्नेछौ। सबै प्रार्थना सहित मनको तयारीमा बाइबल अध्ययनको लागि आउनुहोला। परमेश्वरले तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-4735-679-8-4703-5-6-7-9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
मादल को ताल मा नम्रता को चाल मा मीठो आवाज मा भक्ति को साथ मा रमाऊं येशु को उपस्थिति मा रमाओ येशुको उपस्थितिमा मादलको तालमा नम्रताको चालमा हाम्रो येशु आउनै लागे छन् हाम्रो येशु आउनै लागे छन् मादलको तालमा नम्रताको चालमा वचन सबै पूरा हुँदैछ चिन्हहरू देखा पर्दैछ वचन सबै पूरा हुँदैछ चिन्हहरू देखा पर्दैछ हाम्रो येशु आउनै लागे छन् हाम्रो येशु आउनै लागे छन् हाम्रो येशु आउनै लागे छन् मादलको तालमा नम्रताको चालमा मिठो आवाजमा को साथमा रमाओ येशुको उपस्थितिमा रमाओ येशुको उपस्थितिमा रमाओ येशुको उपस्थितिमा रमाओ।